Bison headquarters in Montana and Chicago. میرے اسٹریپ کی آخری واضح ادھر، لیکن انشاءاللہ اور بھی ملاقاتیں ہوتی رہیں گی. اے مومنوں، ہم لوگ سب پنتھی ہیں، ہمارا دین اسلام ہے، مذہب اسماعیلی ہے. اسلام دین جب سے دنیا بنی تب سے چلا آتا ہے، اور ہمارے پیروں نے جو ہمیں ستپنتھی کہا تو اس کا مطلب یہ ہے سچے رستے پہ چلنے والے. دین پر چلنے کے لیے الگ الگ طریقے ہیں. ان طریقوں میں ایک طریقہ اسماعیلی طریقہ ہے، اور طریقہ مرشد کے بغیر نہیں ہوتا، کیونکہ مرشد ہمیں دین سمجھا کے اس پہ چلاتا ہے. اور ہم خوش نصیب اس لیے ہیں کہ ہر وقت ہمارے اندر مرشد موجود ہے، ہر زمانے کے اندر امام موجود ہے، ہر زمانے کے اندر ہمیں ہدایت ملتی رہی، ہر زمانے کے اندر ہمیں دعائیں ملتی رہیں، اس لیے ہم بہت خوش نصیب ہیں. لیکن انسانی فطرت کے اندر الگ الگ مزاج ہیں. کچھ لوگ ایسے ہیں کہ جن کا آپ کچھ کام کر دو تو آپ کا شکرانہ ادا کرتے ہیں، کچھ ایسے لوگ بھی ہیں کہ وہ بے پرواہ ہیں، شکرانہ ادا کیا نہ کیا کون جانتا ہے. تو ہمارے گدانوں میں جو شکر گزار ہیں، جیسے کہ اللہ تعالیٰ نے قرآن کے اندر اپنے شکر گزار بندوں کو یاد کیا ہے، ہمارے گدانوں میں شکر گزار بندوں کو سگرا کہا گیا. گرا سو گرا، اچھے گن والا، اچھے اخلاق اور عادتوں والا. پھر اس کے اپوزٹ میں ہمارے پیروں نے ہمیں کہا نگرا، نو گرا، جس میں اچھے گن نہیں ہیں وہ آدمی احسان مند نہیں ہوتا، ناشکرا ہوتا ہے. تو میں آپ کو گنان کا وہ پاٹھ بولتا ہوں. ستگر کہہ رہے نگرا سگرا دو پٹوں کرا، سرو صورت ایک سمان. نگرا چاہوے دام کو سگرا صاحب کا نام رے بھائی، سگرا صاحب کا نام. مولانا حضرت امام پر صلوات پڑھو، دیندار اللہ صلی اللہ محمد وآل محمد. نگرا سگرا دو پٹوں ترا، یعنی دونوں انسان ہیں مگر وہ سگرا ہے وہ نگرا ہے. اور صفت یہ بتائی کہ نگرا چاہے دام کو، دام یعنی ڈالر، دام یعنی دنیا، دام یعنی خود غرضی. جو نگرا ہے وہ اپنی سیلفشنس کے اوپر چلتا ہے، دنیا سے محبت کرتا ہے، لیکن سگرا خدا تعالیٰ کی یاد کرتا ہے، ہر حال میں ہر حالت میں خدا کو یاد کرتا رہتا ہے. ہمارے رسول پاک نے ہم کو ایسی بہت سی چیزیں بتائی ہیں، دلدارو جب رسول پاک کا اماموں کا یا پیروں کا نام لیا جائے تو آپ اپنے دل میں ضرور صلوات پڑھو، یہ ہمارا مذہب ہے. نبی کریم فرماتے ہیں کہ تم کوئی بھی کام کرنے جاؤ تو کہو بسم اللہ، عبادت کرنے جاؤ تو کہو بسم اللہ، کھانے کھانے کے لیے جاؤ تو بسم اللہ، اپنے گھر سے باہر نکلو تو بسم اللہ کرو. اور جب تمہاری کوئی مراد پوری ہو جائے، جب تم نے کھانا کھا لیا ہے، جب تم نے آرام کیا ہے، تو کہو شکر الحمدللہ، میں شکرانہ ادا کرتا ہوں. اور اگر کسی نے آپ کی تعریف کی ہے تو کہو الحمدللہ، یعنی تعریف اس کی ہے، میں تو بندہ ہوں. اس طرح ہم کو نبی کریم نے بہت سی چیزیں سکھائی ہیں. تو خوبصورت چیز کے دیکھتے ہیں کہتے ہیں ماشاء اللہ، یعنی اللہ کی مرضی سے ایسا ہوا ہے. تو اس طرح سے ہمیں ہمارے پیروں نے، ہمارے نبیوں نے ہمیں چیزیں سکھائی ہیں. ہمارے اندر خیالات پیدا ہوتے ہیں، وہ خیالات باہر آنا چاہتے ہیں، عمل کے اندر آنا چاہتے ہیں، لیکن وہ جو عمل ہے وہ عمل ایسا ہونا چاہیے کہ مذہب کے ساتھ ملتا ہو گئے. اور یہ جو ہمارے طریقے ہیں، ہمارا اٹھنا بیٹھنا ہے، ریت بھات ہے، ہماری مینرز ہیں، ہمارا ایٹیکیٹ ہے، ہمارے پیروں نے ہمارے گنانوں میں سب کچھ ہمیں بتایا ہے. میں نے آپ کو بہت دفعہ اپنی وعظوں میں، یہاں نہیں لیکن اپنی وعظوں میں بہت دفعہ کہتا رہتا ہوں کہ ہمارے اس اسماعیلی طریقہ کے اندر ایسی کوئی چیز نہیں ہے کہ جو اسلام کے باہر طریقے سے دی ہوئے. میرا مطلب یہ ہے کہ بہت سے لوگ ہمارے اندر سمجھتے ہیں کہ ہمارے گنان یا ہمارے مذہب کے طریقے کی چیزوں کے اندر کچھ ہندوؤں کے خیالات ہیں، کچھ ہندوؤں میں سے رسم دی ہوئی ہے. بالکل غلط بات ہے. ہر وہ طریقہ جو ہمارے مذہب کے اندر عمل میں آتا ہے، رسول اکرم کی یا قرآن پاک کی ہدایت کے مطابق ہمارے پیروں نے تھوڑا سا اس کو یعنی ایڈجسٹ کیا ہندوستان کے حالات کے حساب سے، تو اس طرح ہمارا یہ مذہب ہے. ہمارے مذہب میں ایسی کوئی چیز نہیں جو غیر از اسلام سے ملی ہے. شروع سے ادھر سے لے لو. ہم جب انٹر ہوتے ہیں جماعت خانے میں تو ہم کہتے ہیں ہائے زندہ. یہ خدا تعالیٰ کے دو ناموں کا ورد ہے، الحی القیوم، ہے زندہ قائم پایا. ہم کو ہمارے پیروں نے ہمارے باپ داداؤں کو جب اسماعیلی مذہب میں داخل کرایا تو اس وقت بیت الخیال کی عبادت نہیں دی، کیونکہ وہ شروع کے لوگ تھے. لیکن بیت الخیال کے دو خدا تعالیٰ کے ناموں میں سے دو نام عطا کیے، ہے زندہ کہ میرا امام یہاں اس جماعت خانے کے اندر ہمیشہ موجود ہے، تو جواب دیتا ہے قائم پایا، یعنی وہ ہر وقت موجود ہے، قائم ہے، کبھی بھی مرتا نہیں. آج میں یہ ہندوؤں کا سوامی نارائن مندر دیکھنے گیا، ہم دوپہر سے پہلے پہنچے تو وہ کہتا ہے کہ ہمارا بھگوان سویا ہوا ہے. بھگوان سو گیا؟ ارے بھگوان سو گیا تو مر گئے، ساری زندیاں بھر گئی. بھگوان تو کبھی سوتا نہیں. ہم جو آیت الکرسی پڑھتے ہیں اس کے اندر خدا اپنی صفت بیان کرتا ہے، اللہ لا الہ الا هو الحی القیوم لا سنۃ ولا نوم. نہ اس کو اونگ ہے، آدمی خبر تھکا ہوئے تو بیٹھے بیٹھے اونگ جاتا ہے. خدا تعالیٰ کہتا ہے کہ تمہارے خدا کو اونگ نہیں، نیند نہیں، تیرا تو صاحب کبھی نہ سوئے، اللہ کبھی سوتا نہیں. مجھے ایک بات یاد آ گئی، میں نے جو کہ ذکر کیا ہوا ہے، مرگ راسکر سے ایک بوڑھا کپل امام کی خدمت میں پیرس میں ملنے آیا تھا. حاضر امام اس وقت شادی نہیں کی تھی، وہ لوگ پیرس آئے. جو موقع ٹائم ملا تو سب کے پاس گئے. 72 برس کی وہ عورت تھی، 75-80 برس کا بوڑھا تھا. کے آف لر پہ نمبر 1 کے آف لر حضر امام کا ایڈریس تھا اس وقت. तो ये साइड जो थी ना बाजार की साइड, उसमें छोटी छोटी बारियां थी, लेकिन बिल्कुल स्ट्रेट तक कोई बालकनी वगैरह कुछ नहीं थी। अक्रॉस दी रोड वहाँ एक बड़ी जबरदस्त बिल्डिंग थी। तो ये जब हज़रत इमाम के इस मकान पे चढ़ने लगी, 5-7 सीढ़ियाँ थी, तो औरत चढ़ते चढ़ते जरा चक्कर आ गया या पाँव फिसल गया तो गिर पड़ी। हज़रत इमाम के घर का जो नौकर औरत थी वो, उसने जल्दी भागी, उसको उठाया। तो बिल्डिंग के सामने, इस बिल्डिंग में एक फ्रेंच लेडी डॉक्टर थी, लेकिन अभी प्रैक्टिस छोड़ दी थी, बूढ़ी हो गई थी बहुत। तो ये इसको पकड़ के उसके पास ले गई। मडागास्कर के लोग फ्रेंच बोलते हैं, तो अच्छी तरह से बातचीत हुई। कहाँ से आए हो? मडागास्कर से आए हैं। तो यहाँ क्या करने आए हो? कि हम आगा खान को मिले। ओ आगा खान, इलाज वगैरह का आपने फी ले ली। फिर कहती है कि अभी तुम आगा खान को देखने जाते हो? कहते हाँ। पॉसिबल है कि तुम मेरा एक मैसेज आगा खान को देना? फिर जरा चिकचाई बोली, अच्छा बोलो, मौका लगेगा तो मैं मैसेज दूंगी। ये कहती है अभी ये हज़रत इमाम का जो बंगले का लेवल था, फर्स्ट और सेकंड फ्लोर था, और ये लोग 4-5 फ्लोर ऊपर रहती थी। वे बोलती है कि कभी कभी मैं रात को 1-2 बजे 3 बजे उठती हूँ, तो नीचे मेरी निगाह पहुँचती है, बत्ती जल रही है, टेबल पर बैठा ये काम काज करता है। दिन को जब देखती हूँ तो काम काज करता है, रात को देखती हूँ ये काम काज करता है, जवान बच्चा है, सबकी दुनिया वाले जवानी की उम्र थी। उसको बोला, इतना काम मत किया करो, थोड़ा काम करो, रेस्ट भी किया करो। मुझे लगता है कि ये नींद अच्छी तरह करता नहीं। उसको बोलो सोया करो। चले आए। इमाम ने जब बुलाया तो गए, आपने जो बातें की थी वो बातें सब हो गई। बोला, पूछते हैं और कुछ है? नहीं होता बस। फिर कुछ दुआ आशीष दी, फिर पूछा और कुछ कहना है? नहीं खुदावन, कुछ नहीं। तीसरी दफ़ा जब दोबारा, तीसरी दफ़ा साहब ने पूछा और कुछ कहना है? नहीं खुदावन, कुछ नहीं। तो साहब वो औरत को कहते हैं, तुझे मुझे एक मैसेज देना है ना? हाँ हाँ खुदावन। वो औरत है ना, उसने ये मैसेज दिया कि आगा खान को कहना सोया करो। साबोता से तुम इस्माइली जानते हो, इमाम कभी नहीं सोता, इमाम कभी नहीं सोता, हमारा मौला कभी नहीं सोता। मैंने ये बात इसलिए कही है कि हमारा जो मजहब है वो नबियों का दीन है। जब हम दाखिल होते हैं, हम खुदा ताला के नाम का विरत करते हैं, है जिंदा कायम पाया। तो हमने अरबी नाम खुदा के उस वक़्त सीखे कि जब हम हिंदू थे, लेकिन चूंकि पता नहीं था कि अरबी नाम क्या है, तो हम यही समझते थे कि वो जिंदा है और वो कायम है। लेकिन हमारे पीरों ने उसके अंदर एक सिफत रखी थी, खुदा ताला का नाम लेने से हमारे दिल को ताकत मिलती है। फिर कहते हैं कि जब तुम हाय जिंदा कहते हो तो हाथी तुमने खैरात किया इतना मिलता है, और अगर तुमने कायम पाया कहा तो जैसे तुमने एक घोड़ा हज़रत इमाम को मेहमानी में दिया। बिल्कुल इसी तरह से रसूल अकरम फरमाते थे कि जब तुम मस्जिद के अंदर आते हो, जो जल्दी से आके आगे बैठते हैं, तो उन्होंने जैसे एक ऊंट खुदा ताला को मेहमानी दी यानी खैरात किया, और जो बाद में देर से आते हैं तो उन्होंने जैसे गाय कुर्बान की या गाय खैरात में दी। तो देखो भी 1400 साल पहले ये जो एक तरीका था समझाने के लिए और इंसान को इंसेंटिव देने के लिए, तो नबी ने कहा कि तुमने اونٹ قربان کیا یا اونٹ خدا تعالیٰ کے راستے میں خرچ کیا یا گائے خرچ کی, اس کو ہندوستان کی زبان کے اندر توڑ مروڑ کے یعنی تھوڑا ایڈجسٹ کر کے یہ کہا کہ تم نے ہاتھی دیا یا تم نے گھوڑا دیا, کیونکہ ہندوستان کے اندر جو پیسے والے راجے مہاراجے تھے گھوڑے ہاتھی ان کے پاس ہوتے تھے, غریبوں کے پاس کیا گھوڑے ہاتھی ہوئے. تو پیر نے کہا کہ تم گھوڑا یا ہاتھی دے نہیں سکتے, لیکن ہے زندہ کہو گے تو تم نے ہاتھی دان کیا. رسول اکرم کی عادت تھی مسجد کے اندر آنے سے پہلے دروازے پہ کھڑے ہوتے تھے اور فرمایا کرتے تھے اللہم صلی علی آل محمد, کبھی کبھی کہتے تھے علی آل یاسین. نبی کریم کا ایک لقب تھا یاسین, یاسین نبی کا نام ہے, آل یاسین یعنی رسول اللہ کی آل جو ہمارے حاضر امام ہیں. تو اس طرح نبی نے ہم کو سکھایا, پیروں نے ہم کو اس طرح سکھایا. حضور فرماتے تھے کہ جب تم آؤ تو محراب کے جتنا نزدیک بیٹھ سکتے ہو اتنا نزدیک بیٹھو, اور جب بھر جاتی تھی مسجد نبی کریم خود دعا پڑھایا کرتے تھے, خود دعا پڑھایا کرتے یعنی نماز پڑھاتے تھے. ہم کو یہ کہا گیا کہ دعا پڑھانا پیر کا کام ہے, کیونکہ رسول اللہ خود دعا پڑھاتے تھے, کسی دوسرے کو کہتے نہیں تھے. اس میں تھوڑی شیعہ سنی کی کنٹروورسی ہوئی کہ ایک دفعہ رسول اکرم طبیعت ناساز تھی تو حضرت ابو بکر نے نماز شروع کی تو رسول اللہ اندر سے نکل آئے, اس کو ہٹا کے خود نے نماز ادا کی. تو ہم کو پیر کہتے ہیں کہ دعا تو پیر پڑھے بندوں کے بھی کرے, وہی تھیم ہے کہ رسول دعا پڑھاتے ہیں. اور میں نے اپنی آوازوں میں ذکر کیا ہوا کہ مولانا علی شاہ جب ہندوستان میں آئے پیر کے جومے میں تھے, رضا خانے کے اندر آ کے دعا پڑھایا کرتے تھے, پیر ماں باپ خود دعا پڑھایا کرتے تھے. اور پیر شاہب الدین شاہ جب پیر بنے تو وہ بھی دعا پڑھایا کرتے تھے. ہر وقت درخانے کے اندر ایک کرسی مکھی کے بازو میں پڑی رہتی تھی, رائٹ ہینڈ سائڈ کے اوپر بازو میں کرسی پڑی رہتی تھی. دعا جب دعا پڑھا رہی ہے اور مولانا علی شاہ آ گئے چپ چاپ آ کے تو زمین پہ بیٹھ جاتے تھے, جب دعا پوری ہو جاتی تھی پھر اٹھ کے کرسی پہ بیٹھتے تھے اور دعا دیتے تھے. اور کبھی پھر علی شاہ ماں باپ دعا پڑھاتے تھے تو کرسی سے نیچے زمین پہ بیٹھ جاتے تھے اور دعا پڑھاتے تھے. آپ میں سے جس کو قرآن دعا یاد ہے تو اس میں یہ غلط ہے, دعا تو پیر پڑھے بندو انتی کرے. دعا پڑھنا جماعت کو دعا پڑھانا یہ پیر کا کام ہے اور پیر کے بعد مکھی کا کام ہے. برسوں ہو گئے, کئی برسوں, میرا خیال ہے تقریباً 60-70 برس ہو گئے کہ ہم لوگ مکھی کی دعا نہیں سنتے. دعا پڑھانا پیر کا کام ہے. شاہ پیر کی گادی پہ مکھی کا مڑیا بیٹھے. میں نے اپنی زندگی میں ایسا دیکھا ہے بہت دفعہ کہ بامبے کے درخانہ جماعت خانے کے اندر کبھی کبھی ویک میں ایک یا دو دفعہ مکھی حسن لال جی دیوراج دعا پڑھایا کرتے تھے. اس کے بعد میں بھی مکھی ہوا تو وہ بھی دعا پڑھاتے تھے. آج بھی کبھی کبھی پاکستان کے اندر مکھی کا مڑیا دعا پڑھاتے ہیں. اب یہ چیز افریقہ سے نکلی کہ افریقہ کے اندر موسٹلی چھوٹے چھوٹے لڑکے بڑے آئے یا وہ لوگ آئے کہ جو سخت غریب تھے. تو افریقہ میں جتنے بھی لوگ آئے 200-150 سال پہلے وہ پڑھے لکھے نہیں تھے, ان کئیوں کو دعا نہیں آتی تھی, مکھی بن گئے لیکن دعا نہیں آتی تھی تو لوگوں کو دیتے تھے. آج یہ سلسلہ ہے کہ ہم کسی کو بھی کہیں امر مکھی کا ہے مگر وہ امر امام کا ہے, ہم دعا پڑھاتے ہیں. میں اس آج اس سموہ کے اندر حاضر امام شاپیر بیٹھا ہے, میں مکھی کا مڑیاؤں کو عرض کرتا ہوں کبھی کبھی دعا پڑھایا کرو. 7-8 دن میں ایک دفعہ دعا پڑھایا کرو. ये आपकी गद्दी है, आपकी मसनद है। ये तो दिन दरों ये जो सिलसिला चला आता हमारा रसूल अकरम के ज़माने से, नबी करीम जब मस्जिद में आके बैठते थे, लोग दुआ नमाज पढ़ के चले जाते थे, कुछ लोग बैठे रहते थे, मदीने की औरतें खाना पकाती थीं, जल्दी से खाने में से थोड़ा सा पोर्शन निकाला, किसी बर्तन में डाला, खाविंद को या लड़के को, उसको कहा जा रसूल अल्लाह को दे गया। तो मदीने की औरतें मेहमानी भेजती थीं नबी के पास और नबी मस्जिद में बैठ के खाया करते थे। जब ये सिलसिला बहुत बढ़ गया तो इतनी नदी आती थी कि फिर हुजूर अपने असहाबों को बुला लेते थे। मदीने जब आए तो थोड़े अरसे के बाद मस्जिद के साथ ही एक बड़ा सा रूम की तरह बनाया गया और यहाँ असहाब सुफा रहते थे। 300-350 के करीब ये लोग हो गए। ये वो लोग थे कि जिन्होंने अपना घर बार छोड़ दिया, दीन की खिदमत के लिए अपनी ज़िंदगी अर्पण की उन्होंने और इधर आके रहते थे। नबी इनको बुला के ये साथ खाना खाया करते थे। लेकिन हमारे पास ऐसी रिपोर्ट भी है कि नबी ने खुद नादी भी की है, ऑक्शन की है, एक दिरहम दो दिरहम इस तरह से। ये नादी का सिलसिला हमारा नबी के ज़माने से भी पहले से। अगर हम तौरात पढ़ते हैं, मूसा अलैहिस्सलाम की किताब को, तौरात, ज़बूर, अंजील और कुरान, पहली किताब जो सबसे चार किताबों में मशहूर है वो तौरात है। तौरात के अंदर अल्लाह ताला हुक्म करता है मूसा को, हारून को कहो, हारून मूसा अलैहिस्सलाम के भाई थे, कि हारून को कहो कि जो कुछ भी मेहमानी नज़र आती है उन सब की ऑक्शन करके, बाइबल में वो लफ्ज़ है ऑक्शन का, कि जो अरबी ज़बान में नादी है, नदा यानी आवाज़, नादी यानी आवाज़ करने वाला, ऑक्शन करने वाला। हारून को कहो कि उसका कैश बनावे और कैश एक थैली में रखे, तो जिस तरह से खुदा ताला हुक्म करे इस तरह से उसको खर्च किया जाए। ये सिलसिला नादी का 4000 साल पहले से चला। ये सिलसिला हमने कोई हिंदुओं से नहीं सीखा है। कई लोग ऐसे भी हैं कि जो ये समझते हैं कि नादी जो हम लाते हैं एक्चुअली वो गरीबों को देते हैं, गरीबों का कोई हक नहीं है, ये इमाम की, पीर की मेहमानी है। जब भी हमारे पीर, पीर हसन कबीर दीन, पीर ताज दीन, पीर सदर दीन, ये जो पीर थे वो हिंदुस्तान में जब जमातों में जाते थे तो वो जमात के मेहमान होते थे और जमात उनकी मेहमानी करती थी। सतसूर पहले पी सदगुर नूर सबसे पहले थे, 1000 साल हुआ तो जमात खाने में सोते थे, जमात खाने में रहते थे, तो जमात की तरफ से घर के लोग पीर के पास पीर की मानी लेके आते थे। तो ये हमारी पीर की मानी का सिलसिला, जिस तरह हम शाह पीर को मेहमानी करते हैं, आज हाजिर इमाम पीर भी है, इमाम भी है, तो हम जो मेहमानी लाते हैं तो वो मेहमानी शाह और पीर दोनों की है। मेहमानी का यह सिलसिला रसूल अकरम के ज़माने में भी था और हमारे मजहब के अंदर हर हालत में, अरबस्तान के अंदर भी, सलमिया में भी, ईरान में भी ये सिलसिला रहा कि हजर इमाम की जहाँ मौजूदगी होती थी, इमाम के घर में खाने पीने की चीज़ें कच्ची या पकी हुई भेजा करते थे, और जहाँ इमाम हाजिर दुनिया भाने नहीं होते थे तो जंगत के अंदर लोग शाह पीर की मेहमानी ले आते थे और उसकी ऑक्शन की जाती थी। पहले ऑक्शन नहीं थी, मुखिया कमड़िया उस जमाने में, सॉरी कमड़िया तो नहीं थे, लेकिन मुखी साहब अनाउंस करते थे कि मन मुराद जिसको चाहिए ले जाओ, तो मन मुराद डाल के लोग ले जाते थे। बाद में नादी शुरू हुई जब भी बहुत ज़्यादा चीज़ें आने लगीं और लोग लेने लगे। तो ये नादी का जो सिलसिला है यह हज़रत इमाम की मेहमानी है। मैंने छोटी उम्र से यह चीज़ सफ़र भी किया है और देखा भी है कि इस्माइलियों के घरों में से खाना खाने से पहले, बच्चों को खिलाने से पहले, घर की जो बीवी है खाना पका रही है और आखिर जब तैयार होता है बच्चे इंतज़ार कर रहे हैं, जल्दी से एक छोटा सा पोर्शन निकाल के शाफिर की मेहमानी अलग रख दी, फिर बच्चों को खाना खिलाती है, फिर लोग घर में खाते हैं। हर घर में से मेहमानी निकालो, अपने रिज़क में से कुछ पोर्शन इमाम को खिलाओ। ज़ालिकल किताब ला रैब फीह, अल्लाह कहता है ये किताब जो है कुरान शरीफ, बिला शक इसमें कोई शक नहीं कि इसके अंदर मोमिनों के लिए हिदायत हैं। ज़ालिकल किताब ला रैब फीह हुदन लिल मुत्तकीन अल्लज़ीना युमिनूना बिल गैब ويقيمون الصلاة ومما رزقناهم ينفقون। मोमिनों के लिए इसमें हिदायत है, और ये वो लोग हैं कि जो अपने रिज़क में से खुदा को मेहमानी खिलाते हैं। यहाँ लफ्ज़ खुदा ने रिज़क लिखा है, रिज़क का मतलब बहुत बड़ा होता है, हालांकि रिज़क का मतलब खाना है, खुराक रिज़क कहते हैं, लेकिन दीनदारों कपड़ा लगता है इसको भी रिज़क में डाला गया, क्योंकि हमारी ज़रूरियात है ज़िंदगी गुजारने के लिए, हमने कपड़े की भी ज़रूरत है। हर वो शय कि जो हमारी ज़िंदगी को गुजारने के लिए ज़रूरी है वो रिज़क में आती है, और वो लोग अपने रिज़क में से खुदा को मेहमानी देते हैं। तो हमारा ये सिलसिला मेहमानी का ये कोई नया नहीं है, रसूल अकरम के ज़माने से, हज़रत मूसा अलैहि सलाम के ज़माने से चला आता है। हर घर में से मेहमानी ज़रूर लाओ, इसलिए कि आपके घर में बरकत मिले, आपकी रोज़ी रिज़क बढ़े, आपकी रोज़ी रिज़क साफ होए और आप दुखी ना हो। इस मेहमानी की बरकतों से घर के अंदर सुख शांति रहती है। मौलाना अली शाह जो भी पीर थे, तो किसी एक आदमी ने मौला को पूछा, या मौला जमात खाने में से हम नांदी ले जाते हैं, जो आदमी नांदी लेके आया उसने तो ठीक आपकी मेहमानी की है, मगर या मौला जो आदमी नांदी खरीद के लेके जाता है उसके लिए क्या हुक्म है? तो मौला अली शाह फरमाया कि जब तुम नांदी लाते हो वो हमारी मेहमानी है, लेकिन अगर तुम्हारी दसवंत की कुछ भूल चुक है तो नांदी जितनी कीमत में गई है, बिकी है, उतनी कीमत नांदी लाने वाले के घर से जो आई हम उसकी दसवंत की भूल चूक में जमा करते हैं। मगर जो आदमी नांदी खरीद के ले जाता है उसकी भी उतनी रकम अगर दसवंत में कुछ खामी है तो हम उसको दसवंत में लेते हैं। तो नांदी लाने से हमें कितना बड़ा फायदा है, मेहमानी भी होती है, और कभी अजानी भूल चुक हो गई दसवंत की। लेकिन एक खुलासा करना चाहता हूँ, पहले से ही ये ख्याल नहीं करना कि मैं दसवंत कम दूंगा उसकी जगह मैं नांदी दे दूंगा, ऐसा नहीं करना। भूल चुक, अजानी भूल चुक इंसान है, फरामोश करता है। तो ये नांदी जो है वो इमाम की मेहमानी है, और इमाम खुश होता है एक मेहमानी में मैं बैठा हूँ। अब मेहमानी किसी और की थी, उसमें कोई एक और आदमी रिश्तेदार था, तो मेहमानी जिसने रखी उसने कहा खुदावंद ये मेरा रिश्तेदार है, आप इसको दुआ करो इसको बरकत मिले। माँ बाप फरमाया क्या काम करते हो, क्यों अब दिया? मौलाना सुल्तान ने उनसे फरमाया हमको खिलाओ, बरकत चाहिए हमको खिलाओ, क्योंकि जब इमाम खाता है तो बरकत मिलती है। दसवंत का जो वजूद है वो इसी के ऊपर है कि दसवंत हमारी दौलत को, हमारे रिज़्क को बरकत देता है। मौला कहते हैं हमको मेहमानी खिला, हमको मेहमानी करो। देखो मैं आपको याद करा, 100-150 साल पहले 1842 में जब मौलाना आसम अली शाह हिंदुस्तान में आए, मेरी बातों में है ये चीज़, और आप में से बहुत सौ को पता भी है, बहुत से नहीं भी जानते होंगे। जब मौला आए तो हिंदुस्तान का टूर किया, इसमें जब काठियावाड़ पहुंचे तो मौला बहुत बहुत उदास और गमगीन हो गए। काठियावाड़ बहुत गरीब उस वक्त भी था, आज भी है। मैंने मौलाना सुल्तान अहमद शाह को रोते देखा है, सुल्तान अहमद शाह को रोते मैंने देखा है। काठियावाड़ की बलाओं के लिए, काठियावाड़ पर दुख आने की, फैमिन पड़ता है घड़ी घड़ी, बीमारियां और वबा फैलती है। रोशन अली शाह माँ बाप, अली शाह माँ बाप एक दिन बाहर निकले, घोड़े पर बैठे चले जाते हैं। आस्ते आस्ते वजीर इस्माइल, अमरदार दूसरे इर्द गिर्द पांव से चल रहे हैं। शहर के बाहर काठिया अपने जूनागढ़ के बाहर जब निकले, ये वाकया जामनगर का है, शहर से बाहर निकले तो वो कच्चा रास्ता था, खेत वगैरह थे, बहुत सी औरतें गाय का गोबर इकट्ठा कर रही थी। लेकिन जब ये घोड़े नजदीक आए तो औरतों ने मुंह फिरा लिया, पीठ कर दी घोड़ों की तरफ, मौला की तरफ। मौला को बहुत बुरा महसूस हुआ। मौला पूछते हैं, इस्माइल ये क्या बात है? मौला को कहता है, खुदावंद ये तेरे बच्चे हैं, मेरे बच्चे हैं, ये इस्माइली है। खुदा तो क्यों उन्होंने मुंह फिरा लिया? खुदावंद एक तो यह कि इनके हाथ गोबर से भरे हैं, दूसरा यह है कि इनके कपड़े नहीं हैं, ये सिर्फ एक कपड़ा लपेटा हुआ है साड़ी की तरह। तो आपके अदब की खातिर शर्म के अंदर ये लोगों ने मुंह फिरा लिया है। इमाम अली शाह, हसन अली शाह माँ बाप खड़े रहे। एक आध मिनट के बाद मुंह फिराया, घोड़ा फिराया, चलो घर चले, वापस आ गए। सारा दिन गमगीन रहे। शाम को वजीर आया, मौला कहते हैं, इस्माइल मुझे बंदोबस्त करो, मुझे सब इस्माइलियों के घरों की विजिट करनी है। वो तो हक्का बक्का रह गया, कहते खुदावंद ये पॉसिबल नहीं है। क्यों? मौला उनके घर है ही नहीं। इधर उधर कुछ लकड़ी के टुकड़े फटके वगैरह ढूंढ के ऊपर पत्तों की छत बांधी हुई है, ऐसी कोठड़ियां हैं या मिट्टी की कोठड़ियां हैं, तो खुदावंद घर तो है नहीं, हमको जाना है। रहते हैं ना उधर, उधर खाना पकाते हैं, मुझे उनके घर देखने हैं। कहते मौला वो घर लायक नहीं है आपके चलने, मुझे घर जाना है, हर एक बच्चे की घर जाना है। ऐलान किया गया, अभी घर इतने गरीब हैं कि खाना पकाने के लिए लकड़ी या कोयले खरीदने की ताकत नहीं, इसलिए वो गाय का गोबर सुखा के उसका ईंधन बनाते हैं। इमाम गए, शाफिर दोनों गए खड़े खड़े, क्योंकि बैठने की जगह नहीं, जमीन पे सोते हैं, पलंग भी नहीं। अंदर पहुंचे, दुआ आशीष देवे, फिर फरमाया हमको कुछ खिलाओ, मुखी कांवड़िया साथ होंगे, आपके घर में कुछ है? कांवड़िया साहब, कुछ नहीं, कुछ भी है, बाजरा है, हाँ देखिए आओ, कच्चा बाजरा, बाजरे के दाने इमाम को पेश किए गए, दो दाने उठा के मुंह में डाले। शाह ने खाए, पीर ने खाए, किसी के घर में चावल मिले कच्चे चावल खाए, कहीं गेहूं के दाने मिले तो गेहूं खा लिया, कहीं कुछ नहीं तो गुड़ का एक छोटा सा टुकड़ा खा लिया, और दुआएं देता रहा। कृष्ण के दोस्त सुदामे की याद आती है, सुदामे ने क्या खिलाया था? गेहूं के छिलके खिलाए थे, सत्तू खिलाए थे। मौलाना हसन अली शाह, ये हमारी हिस्ट्री है कि मौलाना हसन अली शाह, अली शाह हर इस्माइली घर में गए और कच्ची चीजें मुंह में डाली, जबान पे चावल के दो दाने डाले और उसको दुआ दी, इमाम ने कुछ खाया ना? ए मोमिनो, ए मोमिनो, 150 बरस के बाद उन लोगों के जिन्होंने इमाम को मेहमानियां खिलाई, बाजरा खिलाया, चावल कच्चे खिलाए, उनकी औलाद में आज हम बैठे हुए हैं। किसी का दादा परदादा, किसी का नाना परदादा, दो दो तीन तीन चार चार पीढ़ी में उस जमाने के अंदर काठियावाड़, कच्छ और गुजरात के जो लोग हैं हमारे, इन्होंने इमाम को इस तरह मेहमानियां खिलाई। आज 1.5-2 बिलियन के घरों में रहते हो, 50,000 लाख डॉलर की गाड़ियों में फिरते हो, सूट देखो, कपड़े देखो, राजे महाराजे लगते हो, रानियां शहजादियां लगती हो, इस हालत में किसने बनाया? कौन सी मेहनत की है आपने कि आज आप मिलियनर हो और ऐसी बादशाही जिंदगी गुजार रहे हो? मौलाना हज़रत इमाम सल्लल्लाहु अलैहि 72 की बात है, बॉम्बे दरखाने में ऊपर बंगले के ऊपर फरमान कर रहे हैं। फरमान करते करते वाला कहता है कि एक आदमी है, उसका नाम है जाफर, उसके पास मालो दौलत है, कारखाना है, घोड़ा गाड़ी है, आलीशान मकान है, बैंक में पैसा है। हज़रत इमाम कहते हैं, जाफर ये समझता है कि ये सब मेरे मेहनत से हुआ है। वाला कहते हैं, नहीं, ये इमाम की दुआ से हुआ है, ये इमाम की दुआ से हुआ है। जब मशरकी पाकिस्तान टूट गया और बंगालियों ने कब्जा लिया, तो बंगाली लोगों के खिलाफ हो गए, गैर बंगालियों को निकालने की मुहिम शुरू जारी हुई। मैं तो उस वक्त नहीं था, मगर जो कुछ भी मैंने लीडरों से सुना उसकी हकीकत बयान कर रहा हूं। मैं जरा है ऐसे कुछ लोग जो शायद बंगाल से आए हैं, 1500-1300 बलवाइयों का एक जत्था शोर मकोर मचाते मचाते चला आ रहा है। हालत कभी खराब हो गई तो ढाका के अंदर जमात में ऐलान किया गया, घर छोड़ के जमात खाने में आ जाओ। सारी जमात बाल बच्चे लेके घर आ गई, घर बंद कर दिए गए, जमात खाने में आ गए। और ये जो बलवाई थे उन्हें कोई मालूम नहीं था कि आगा खानी है कि इस्माइली हैं कि नॉन इस्माइली हैं। वो तो ये समझते थे कि जो लोग बंगाली नहीं हैं उनको मार मार के निकाल डालो। जमात अंदर हर रोज बैठी हुई है, 300-350 की जमात है। ये बलवाई 1000 या 1500 की इनकी तादाद थी, शोर बकोर करते जमात खाने पे हमला करने के लिए आ रहे हैं। खबर पहुंची, जमात में जरा पैनिक हो गई। कुछ हमारे जवान लड़के खड़े हुए, मुखी साहब को कहा, मुखी साहब हम लोग बाहर जाते हैं, आप अंदर तस्बीह निकालो, जब तक एक भी आदमी हमारे में जिंदा है हम उनको जमात खाने के नजदीक नहीं आने देंगे। अब ये हमारे थोड़े से आदमी, जवान आदमी, ये वॉलंटियर्स मौला का नाम लेके जान हथेली पे लेके बाहर खड़े हो गए जमात खाने के सामने, और ये लोग चले आते हैं, चले आते हैं, चले आते हैं। 100 गज के ऊपर जाके ये खड़े हो गए। इन वॉलंटियर्स का वो देखते क्या चीज थी, अब ये 1000-1500 का जत्था है, ये 25-30 जाने क्या, उसमें कोई इनकी बढ़ाई भी नहीं थी, लेकिन वो खड़े हो गए। अब ये यहां से हमारे इस्माइली बच्चे उनको पुकार, कोई आगे नहीं बढ़ता, ललकार रहे हैं। और उनके पास हथियार लकड़ियां भी थी, यहाँ तो कुछ नहीं था, कोई नहीं आया। चंद मिनट तक इसी तरह से आंखें मिलती रही, मुकाबला होता रहा। अब ये कहते हैं आओ, याद रखो जो भी हाथ में आया उसकी मौत लाजिम है, आओ खुशी से आओ आओ आओ। उसके पीछे तो खड़े थे ना, वो आस्ते से मुंह फिराए और चलने लगे। दो चार अगर निकल गए तो दूसरे भी हिलने लगे। 15 मिनट के अंदर मामला साफ हो गया, सब मुंह फिरा के चले गए। अंदर खुशी से एक लहर उठी जमात के अंदर, शुक्रगुजारी की गई, मौला का शुक्राना किया गया। बहुत बड़े हमले से, खून खराबे से जमात बच गई। चंद महीनों के बाद धनी माँ बाप आया, प्रेसिडेंट खड़ा होके रिपोर्ट पढ़ता है, हमारे इन जवानों ने उनको खड़ा किया गया, खुदा में इन्होंने जान हथेली पे रख के उसका मुकाबला किया, ये किया वो किया, खूब तारीफें की। और इमाम ने भी उनको बहुत दुआ सी थी, बहुत खुश हुए, मौला बोला हम प्राउड ऑफ यू, तुम्हारे ऊपर मुझे फख्र है। आहिस्ता से अभी देखो मौला थप्पड़ मार रहा है, आहिस्ता से मौला कहता है प्रेसिडेंट तुम एक चीज तो भूल गए, तुम्हारे इमाम की तुम्हें मदद मिली वो तुम भूल गए। ये 10-15 के 20-25 आदमी और वो 1000-1200-1500 इनको वहां से आगे बढ़ने से कौन रोक रहा था? वो इमाम की ताकत थी, ये इमाम की ताकत थी। हम हमेशा उसको मांगते हैं या मौला अपनी पनाह में रखना, यानी मदद कहते हैं हम, हमारे पीछे वो है। हर जगह हर सांस पे इमाम हमारा मुहाफिज है, हमारी मदद करता है। असल हकीकत यही है कि हम मौलाना हज़रत इमाम के छतरी के नीचे बैठे हैं। भले हम थोड़े दुखी हो जाते हैं लेकिन हमको दुखी होने नहीं देता। सेक लग जाता है दुनिया के अंदर लेकिन आग हमें जलाती नहीं। ये इमाम की रहमतें मेहरबानियां हैं। हसन अलीशा अलीशा माँ बाप ने जो उन फकीरों गरीबों को भिखारियों पैसाकीन को जो दुआएं दी, उनको जो ये खाना आबाद किया है, आज उसकी 5-6 नस्लों के बाद हालत यह है कि दुनिया में हम राज करने जैसे हैं। गैरों के ऊपर हमारा बहुत असर है, हर मुल्क में गवर्नमेंटों के ऊपर आगा खान के नाम की खातिर जमात का बहुत बड़ा मान मर्तबा इज्जत है। ये सिर्फ उस धनी की मेहरबानी है। तो हम इमाम को जो मेहमानी देते हैं वो बेफायदा नहीं है, वो फलती है। कोई मुश्किल आ जाए तो हम इमाम की मेहमानी की नियत करते हैं, मिन्नत मानते हैं। वैंकूवर में एक दिन 100 रोटियां इतनी ऊंच पड़ी थी, मेहमानी में 100 रोटियां आई। भी कौन लाया पता नहीं, मुखी साहब पूछते मिश्री साहब ये 100 रोटियां कोई आदमी ले जाके कब तक खाए? मैंने कहा मुखी साहब आप अगर मंजूर करो तो इसके 10-10 रोटियों के टुकड़े बना के नांदी करो, क्योंकि 100 रोटियां आएगी दिन में, नांदी करना जरा मुश्किल हो जाएगा। अच्छा हुआ। लेकिन वो औरत रोज 100 रोटियां लेके आती थी, 7 दिन तक रोटियां और उसके ऊपर वो खड़ी शक्कर। कुछ महीनों के बाद पता लगा कि ये कौन थी, तो मैंने उसको पूछा कि थी मिशनरी बाबा मैंने मेहनत मानी थी, मेरा बच्चा बीमार था और डॉक्टर के ओपिनियन अच्छा नहीं था, मैंने मेहनत मानी थी या मौला 100 रोटियां रोज़ अच्छी होगी, मेहनत पूरी हुई, मुश्किल दूर हो गई। ये हमारी मजहब की खूबियां हैं, आसानियां हैं। ये घर बरकतों से भरा हुआ है, हम जब इधर आते हैं तो इस घर की बरकतें हम अपने घर साथ लेकर जाते हैं। बॉम्बे के अंदर दरखाना जमा खाना है। अब दरखाना जमात से नीचे उतरो खाने से राइट साइड पे भीमपुरा के किनारे पे लकी रेस्टोरेंट है, भी मुझे मालूम नहीं है कि नहीं। बहुत से इस्माइली जमात खाने से निकले, यार दोस्त को ले जाए या कोई बातचीत करनी हो, दो पैसे की चाय पिए, एक आने का कुछ और खा पी ले, जमात खाने से निकले हैं। इस्माइलियों से रेस्टोरेंट भरा हुआ, सफदली को पूछा, सफदली मिशनरी सफदली, तुम जमात खाने जाते हो तो फिर वहां से निकल के सीधा घर जाते हो? खुदा में सीधा घर नहीं जाते, कभी कभी यारों दोस्तों के सामने वो लकी रेस्टोरेंट में जाके चाय पीते हैं। तो तुम जमात खाने की सारी बरकतें उसके पास लेके जाते हो। सब्जली जहां तक बन सके जमात खाने से सीधा घर जाओ। जमात खाने से निकल के सबसे पहले जाके तुम जहां बैठोगे जमात खाने की बरकतें वहां रहती हैं। पहले घर जाओ, फिर कहीं जाना है घर बरकत छोड़कर फिर जाओ। बरकतें हमारे साथ आती हैं। ये एक नुस्खा है जो इमाम ने बताया है, जमात खाने से सीधा घर जाओ। और अगर गाड़ी है और आप नियत करो तो मेरी गाड़ी में सारी बरकत मिल जाए हमें, लेकिन दूसरी जगह के ऊपर जाके अपनी बरकत दूसरों को मत दो। नदी हर रोज लेके आओ। मगर एक बात और भी मैं खुलासा करना चाहता हूँ। अफ्रीका में कुछ थोड़ी सी प्रॉब्लम निकली, कुछ पैसे वाले लोग जमात खाने से नांदी लेने, अस्तग़फ़िरुल्लाह, गुस्सा भी आता है, लानत करने को दिल भी होता है कि नांदी अपने कुत्ते के लिए खरीदता था। अरे जो हमने मौला को माल खिलाया उस बरकत वाली चीज को वो कुत्ते के लिए खरीद के लेके जाए, लेकिन अंजाम क्या आया? दो चार बरस में दीवाला फूंक दिया, न कुत्ता रहा न खुद रहा। इस मजहब की बेअदबी नहीं होनी चाहिए। नांदी गैर इस्माइली नहीं खा सकता, नांदी इमाम ने चखी है। ज़ाहरा तौर पर नहीं चखी लेकिन उसने खाई है, मेहमानी इमाम ने चखी है। इस मेहमानी को खुद खाओ, ये बच्चों को खिलाओ, लेकिन गैर नांदी में से कुछ हिस्सा खा लो तो आपको सारी बरकत मिल गई। फिर ये नॉन इस्माइली के साथ बैठ के खाना तो खा सकते हो, लेकिन पहले खुद खाओ, अपनी औलाद को खिलाओ, घर वालों को खिलाओ। इस्माइली खा सकता है, गैर इस्माइली को नांदी मत खिलाओ। और नांदी जो है दीनदारों, मैं अर्ज करता हूं कि आज हमको इस मुल्क के अंदर आके थोड़ा बदलना चाहिए। अभी तक हमारी वही पुरानी आदतें, कलिया पाव और तली हुई चीजें और ये सब वो नहीं। ज्यादा फ्रूट लाओ, ऐसी चीजें लाओ कि जो बिगड़े ना। नांदी के अंदर वो चीजें होंगे, झूले में वो चीजें होंगे कि जो थोड़े दिन तक रह सके हैं। मैं मना नहीं करता कि बिरयानी मत लाओ या कलिया मत लाओ, लेकिन ये चीजें बहुत ज्यादा नहीं होनी चाहिए। इस मुल्क के हिसाब करके, इस मुल्क के वेदर का हिसाब करके मैं ये चीजें जमातों को बोलता रहा हूँ। हमारे इमाम सुल्तान मोहम्मद शाह दत्तार 1899 में जंजीबार गए, पहली मुसाफरी थी मौला की। सरकार 2 महीने ठहरे जंजीबार में, 2 महीने, और सारे अपने मजहब की रीति रस्म देखी। पहला 1 महीना तो मेहमानियां और दूसरे मजहबी काम काज करते रहे। इसके बाद फिर मौला ने एक दिन क्या हुआ, ऑल ऑफ ए सडन नीचे बच्चे खेल रहे थे, पहली दुआ खत्म हो गई, तो मौलाना सुल्तान मोहम्मद शाह घोड़ा गाड़ी में, घोड़ा गाड़ी थी इसकी सुल्तान की, उस जमाने में मोटर नहीं थी, और दुनिया भर में भी मौलाना सुल्तान मोहम्मद शाह जवान थे, 22 बरस की उम्र थी मौला की, लंबी वो टोपी तुर्की पहनी हुई, अचकन पहनी हुई, मौला गाड़ी में से उतरे, बच्चे भागे ऊपर, मुखी बाबा मौला आया, मौला आया, मौला आया, मुखी कमरिया उठ के नीचे गए, मौला को रिसीव किया, सरकार ऊपर आए, कुर्सी मंगाई गई, मैदे, जो लोग चले गए थे वो सब सुन के वापस आ गए, जमाखाना भर गया। मौला ने दुआ से इस दिशा फरमाया, मैंने कहे बगैर आज आने की नीयत की कि मैं जरूर इधर मुलाकात के लिए आता हूँ, मैं देखना चाहता हूँ कि तुम जमात में क्या करते हो। मुखी क्या हुआ है कि खुदा ने पहली दुआ पढ़ी गई है, अच्छा मैं कल वापस आऊंगा, और मैं आऊंगा तो सारी जितनी भी हमारी मजहब की रीत रस्म है मैं देखूंगा। दूसरे दिन सरकार दुआ से पहले आए, मौला बैठे रहे, दुआ पढ़ी गई, उस वक्त जब दुआ पढ़ी गई तो उसके बाद नांदी हुई, पहली दुआ के बाद नांदी हुई, नादी खत्म हुई, गिनान बोले गए, फरमान पढ़े गए, फिर दूसरी दुआ हुई और सारी जमात खड़ी हुई तस्बीह के लिए, बोला बैठे रहे। अभी जब वो नांदी करता था, नांदी वाला, हाजिर इमाम बैठे हैं, नांदी कर रहा है, तो जरा थरथरा भी रहा था, तो आहिस्ता से साहब चुपके से उसके पीछे आके खड़े हो गए। लोगों ने ऐसा देखा तो वो समझ गया कि पीछे सरकार खड़े हैं। अलम मरिया, आप पिलाओ। वो जमाने में जंजीबार के अंदर हिंदुस्तान का रुपया चलता था, और मेन लैंड के ऊपर जर्मन राज था, तो वहां जर्मन रुपया चलता था, और दोनों रुपए के अंदर थोड़ा फर्क भी था। तो इसने उठाया 1 पैसा, 2 पैसे, 4 पैसे, 5 पैसे, और खींचे बहुत, 4-5 दफा। अभी मिसाल के तौर पे 5 पैसे आगे कोई खड़ा हो गया, नहीं बढ़ता, 5 पैसे, 5 पैसे, 5 पैसे, अल्लाह मेरे आप पिलाओ, बहुत सारो छे, 5 पैसा, 5 पैसा। बोला सुता मुझे फरमाया, आगे आके कहते हैं, देखो 3 दफा पुकारो, 5 पैसे, 5 पैसे, कोई नहीं हुआ तो बोलो खैर पाओ। इमाम के मुख में से ये लफ्ज निकले, खैर पाओ, यानी तुम्हें बरकत मिले इसकी। हम इधर बोलते हैं खटो, चलो खटो भी कोई बुरा नहीं, लेकिन इमाम कहते हैं खैर पाओ। खुद नादी करने का तरीका बताया धनी माँ बाप ने, और जितनी भी रस्म चीज थी वो सब चेंज की। अफ्रीका के अंदर जो सिस्टम है वो इमाम सुल्तान मोहम्मद शाह दत्तार ने 1899 में बनाया, और आज तक हम अफ्रीका के सिस्टम के ऊपर अमेरिका, कनाडा, यूरोप चल रहा है। ये हाजिर इमाम ने कहा कि इंडिया पाकिस्तान का सिस्टम इधर नहीं करना। इंडिया में आज भी दूसरी दुआ के बाद खड़े होकर तस्बीह निकलती है, पहली दुआ के बाद कभी गटपाट निकलता है। मतलब यह है कि जो यहाँ सिस्टम है इस वक्त, ये अफ्रीकन सिस्टम हमारी रीत रस्म का, ये इमाम सुल्तान मोहम्मद शाह ने खुद ने पर्सनली 1899 में बनाया। तो जो सिस्टम इमाम ने बनाया उसके अंदर एक ये सिस्टम भी था कि मुखी हर वीक, ये फरमान में लिखा हुआ भी है, हर वीक जमात को वाज सुनाओ। और उस जमाने में मुखी खुद भी वाज किया करते थे, फिर मिशनरी भी आते थे, मिशनरी थे नहीं भगत थे। तो इमाम सुल्तान मोहम्मद शाह जब 1905 में सेकंड मुसाफरी में आए तो मौलाना सुल्तान मोहम्मद शाह ने मिशन सोसाइटी बनवाई, उसमें 8 आदमियों को चुना मिशनरी बनने के लिए। मेरे पास उन 8 की तस्वीरें भी हैं और उनके नाम भी हैं। 8 आदमियों को मौला ने फरमाया कि तुम मिशनरी की तरह काम करो, और 27 बरस के एक सईद बाबा शाह को ईरान से भेजा इनको मसनवी और अरबी सिखाने के लिए। इनमें से 2 आदमियों को मैं पर्सनली मिला हुआ हूँ, वो उस जमाने की सारी बातें सुनाते थे कि हर एक छोटी छोटी चीज के अंदर इमाम इसके अंदर दिलचस्पी लेते थे और गाइडेंस देते थे। वाज के लिए बहुत हुक्म किए हैं, और वाज बहुत ज़रूरी चीज़ है। जितनी ज़रूरी दुआ पढ़ना है इतना ही ज़रूरत वाज की है। वाज क्या है? जमात को मज़हब सिखाने की बातें हैं। वाज सुनने से इबादत होती है, समझ आती है, हिस्ट्री मिलती है। वाज सुनने से बहुत सी प्रॉब्लम सॉल्व होती हैं। वाज सुनने से हमारे दिलों के अंदर मजबूत ईमान पैदा होता है, ईमान ताज़ा होता है। वाज बहुत ज़रूरी चीज़ है, मगर अफसोस ये है कि आज नॉर्थ अमेरिका में, कनाडा वगैरह के अंदर या यूरोप में भी वाजें घट गई, मिशनरी भी घट गए। वो ज़माना था कि लोग राजी खुशी से अपने आप को वॉलंटियर बनाते थे। आज हमारे जवान कोई इंजीनियर बनता है, कोई डॉक्टर बनता है, कोई है ऐसा कि जो कहे कि मुझे मिशनरी बनना है, मिशनरी की ट्रेनिंग लेके सो जाते हैं? नहीं होना चाहिए ऐसा। मैं मौला को कहता हूँ कि जिस तरह तूने मुझे मिशनरी बनाया, आज 25 बना देना और भी है। हमारी मेहमानी थी, मेरे अब्बा को पूछा ये क्या करता, तो पूछा मेरे अब्बा का, लेकिन मैं ज़रा अखड़ जवान था, 18 साल की उम्र में। मैंने कहा खुदा आई एम डूइंग मेडिसिन, सफर में मेरी मिशनरी बनाओ। सर नीचे हो गया, आमीन, आज तक मैं मिशनरी हूँ। मज़हब की खिदमत होनी चाहिए, मज़हब के लिए कुर्बानी करनी चाहिए। और मिशनरी बना जो है उसमें बड़ी तनख्वाह नहीं मिलती, आसानी से सादगी से गुजर हो भी जाता है, लेकिन ये एक बहुत बड़ी कुर्बानी है। मुझे बिजनेसमैन बन के लखपति बनने के लिए मुझे कभी तमन्ना नहीं हुई, मैंने कभी इस चीज़ का ख्याल नहीं किया, मगर दीन की खातिर कुर्बानी करो, दीनदार हो करो। ऐसे लोग आने चाहिए, भगत होने चाहिए कि जो जमात के अंदर लोगों को गिनान सिखाए, फरमान सुनाए, वाज करें और मज़हब सिखाया जाए। मौलाना इमाम सुल्तान मोहम्मद शाह दातार ने जो ज़ंज़ीबार की अफ्रीका की 9 मुसाफरियाँ की, उन 9 मुसाफरियों के अंदर उस जमात को बिल्कुल खुदा ने बदला दिया, उसकी सारी हालत बदला दी। भिखारी, भीख मांगने की हालत, गरीब, खाना पीना नहीं था, ऐसी हालत में से निकले हुए हिंदुस्तान में से, काठियावाड़ में, गुजरात में से, कच्छ में से जब अफ्रीका आए तो अफ्रीका की जमात किस तरह आबाद हुई, किस तरह ऊंची चढ़ी, ये इमाम ज़मान ताला की मेहरबानी, उसकी बख्शिशें हैं। बेस्ट हालत में जमात रही, 75,000 इस्माइली थे दरअसलम के सारे अफ्रीका में, कि जब इमाम ने जमात को इशारा किया कि अभी तुम लोग यहाँ से कनाडा जाओ, और ये इमाम के इशारों में बहुत कुछ बरकतें होती हैं। लेकिन दीनदारों, हमें अपने मज़हब से मोहब्बत होनी चाहिए, हमें अपने मज़हब के लिए कुर्बानी करनी चाहिए। आज मैं ये जो ये स्वामी नारायण का मंदिर देखने गया तो भगवान तो उनका सोया था, लेकिन एक आदमी के साथ कुछ बातें कर रहे थे, तो वो 3 साल से फ्री सर्विस देता है। मैंने उसको पूछा तो खाना कैसे खाते हो, तो कहता है खाने की कोई परवाह नहीं, वो लोग उधर खाना मुफ्त खाते, पैसे नहीं लेता, खाना भी फ्री खाता है, और अच्छा पढ़ा लिखा एजुकेटेड आदमी है अपने मज़हब की खातिर। हालांकि उनका मज़हब है ही नहीं। कोई एक आदमी को वो भगवान मानते हैं, मूर्ति पूजा करते हैं, लेकिन फिर भी इज्जत के काबिल है कि उन्होंने अपने मज़हब को, चाहे उनका अकीदा कैसा भी है, मगर अपने मज़हब के लिए कुर्बानियाँ की हुई हैं। फिर सदर दिन बाबा कहते हैं कि ए मौला, मैं पाठ बोलता हूँ, मेरे साथ बोलो, جس رسو ہمارا یا علی تیرے پاؤں
دھر
یا تیرے برساب یا علی جیوانا میری
مرنا
بھولے میں سے میرا سر تیرے پاؤں میں تیری مہربانی سے ہی میری نجات اور مکتی اور رہنا آئے گا. پر سادے کا مطلب ہے واسطہ. نبی پاک فرماتے ہیں جب دعا مانگو تو میرا واسطہ دیا کرو. اس طرح ہم اسماعیلی جو کہتے ہیں پھر جو پرسادے شاہ تو قبول کر پھر کی تو پہل اور پیر ہے وہ نبی محمد کا نور ہے اس کا ہم واسطہ دیتے ہیں. تیرے پرساد جی بنانے پناہ. اے مومنوں اپنے صاف من سے بھولے بنے مولا کو صاف دل سے یاد کرو. جی بڑا تو جاگ, مومنوں کو کہتے ہیں تو جاگ. اور پھر کس طرح کہتے ہیں اللہ کے لیے جاگو, خدا کا واسطہ جاگو, اللہ را تو جاگ. وہ دن واپس آئے ہیں اس کے لیے پھر دعا مانگتے ہیں. اس طرح ہمارا جو مذہب ہے مومنوں بڑا پیارا اور میٹھا مذہب ہے. مگر ایک اور چیز کہنی چاہتا, ہم لوگ جو اسماعیلی ہیں ہم امام کے روحانی بچے ہیں. ہمارا تعلق حضر امام کے ساتھ روحانی تعلق ہے. ظاہر میں حضر امام کا دیدار بہت ضروری ہے, اس سے ایمان بڑھتے ہیں, بچوں کے اندر مولا کی محبت پیدا ہوتی ہے, دین کی خدمت کا جذبہ آتا ہے. لیکن ظاہری دیدار ہی کافی نہیں, ہمیں باطنی دیدار کے لیے بھی کچھ سوچنا چاہیے. اس کے لیے ہمارے پیروں نے ہمارے اماموں نے ہمیں بیت الخیال کی بخشش دی. اور حقیقت میں اسماعیلی مذہب کا جو بیسٹ پورشن ہے وہ بیت الخیال ہے. ایک زمانہ تھا کہ رات کے 12 بجے سے صبح 6 بجے تک عبادت ہوتی تھی. شاہ علی شاہ کے زمانے میں رات کو 12 سے صبح 6 بجے تک عبادت ہوتی تھی. زمانہ بدلا, مومن کمزور ہوتے گئے, 6 بجے سے 5 12 سے 5 ہو گئے. تھوڑا اور زمانہ گزرا تو علی شاہ ماں باپ کے زمانے کے اندر رات کے 2 بجے سے صبح 5 بجے ہو گئے. اور یہ 2 بجے سے 5 بجے 3 گھنٹے بہت برسوں تک رہے. مولانا شاہ سلطان محمد شاہ کے زمانے تک 3 گھنٹے رہے. پھر امام نے 3 میں سے 2 گھنٹے بنا دیے, بعد میں 1 گھنٹہ بنا دیا. 4 بجے سے 5 بجے ہماری بیت الخیال کی عبادت ہے کہ جو ہمارے اسماعیلی مذہب کا مغز ہے, ایسنس ہے. اس کے بغیر ہماری نجات نہیں ہے. ہم باطنین ہیں, ہمارا نام ہسٹری میں باطنیاں لکھا گیا ہے. ہم لوگ باطن پرست ہیں, نور پرست ہیں. ہم اپنی روحانیت کے لیے ترقی کرنے کی بات کرتے ہیں. ہم دنیا دار نہیں ہیں. دنیا چاہتے ہیں اس لیے تاکہ آنے والی نسلیں جو ہیں, اولاد ہے, ان کو اچھی ایجوکیشن مل سکے, اچھا رہنا سہنا مل سکے. مگر دین دارو ہمیں دنیا کی محبت نہیں ہونی چاہیے, ہمیں دنیا کی محبت نہیں ہونی چاہیے. دین چھوڑی جے کوئی دعوے پڑے دین چھوڑ کے جو چک گیا وہ پاپی اپنے ساتھیوں سے چھوٹ کے غلط رستے پہ چلا گیا. دین ہماری زندگی ہے, دین ہماری جان ہے, دین ہمارا ایمان ہے, دین ہماری رگوں میں خون کی طرح بھاگتا ہے, دین ہماری نیند میں آئے, ہماری آنکھوں کے نور میں دین ہی دین پھیلا ہوا. ہم اسماعیلی دیندار ہیں, ہم دنیا دار نہیں, لیکن ایمان کے حکم سے دنیا میں اس لیے ہیں کہ آنے والی نسلوں کو اور دوسری جماعتوں کو ہم اپنے دین کی اور دنیا کی کمائی اور ہمت سے, یعنی مال سے بھی اور دعاؤں سے بھی, ہم دوسری جماعتوں کی مدد کر سکیں, جو آج امام زمان کر رہے ہیں. اور آج کیوں کیا ہے کہ آج سے پہلے دنیا کے حالات ایسے نہیں تھے, امام نہیں کرتے تھے. 1991 میں جب رشیا ٹوٹ گیا, سوشل سوویت رشیا ٹوٹ گیا, تو ہماری اسماعیلی چھپی ہوئی جماعتیں اوپر آنے لگی. آج بھی جماعتیں ادھر بہت ہیں, ابھی بھی ایسی بہت سی اسٹیٹس ہیں کہ جہاں سوشلزم جاری ہے, اور اس کے وجہ سے آج بھی ہمارے اسماعیلی بعض جگہوں کے اوپر چھپے ہوئے ہیں, لیکن کروڑوں اسماعیلی ہیں. امام جس طرف جا رہے ہیں, امام جو کچھ آج کر رہے ہیں یہ سینٹرل ایشیا کے اندر, انشاءاللہ 5-10 برس کے اندر ہم کو پتہ لگے گا کہ کتنے اسماعیلی ہمارے ادھر پڑے ہیں جو آج نظر نہیں آتے ہیں, لیکن وہ باہر نکل آئیں گے. تو یہ ہمارا دین ہے کہ ہم دنیا بھی کمائیں تاکہ ہم دوسری جماعتوں کی مدد کر سکیں, لیکن ہماری اصل حقیقت یہ ہے کہ ہم بیت الخیال کی عبادت کرنے والے لوگ ہیں. جماعت خانے روز آؤ نہیں سکتے, گھروں پہ اٹھو, 3:30-4 بجے اٹھو, اپنا باتھ روم کا سب کچھ ٹھیک ٹھاک کر کے 1.25 گلاس گرم پانی کرو, کہ ساری رات سونے میں ہمارے بدن میں سے پانی سوکھ گیا ہے. عبادت پہ بیٹھو, لیکن زمین پہ بیٹھو, اپنے گھر میں بھی زمین پہ بیٹھو, سوا کے کوئی سچ مچ اپنگ ہے تو بھلے کرسی پہ بیٹھے, لیکن بستر پہ تو بالکل عبادت مت کرنا, بستر گندی جگہ ہے. زمین پہ بیٹھو یا کرسی پہ. ایک بات ہمیشہ مجھے کھٹکتی رہی, اور میں کبھی کبھی غصے بھی ہوتا ہوں, حضر امام کی اگر میرے سامنے کوئی بے عزتی کرے تو میں برداشت تو نہیں کروں. میری حاضری میں اگر کوئی حضر امام کی بے عزتی کرے تو میں چپ نہیں رہوں. جماعت خانوں کے اندر کہ جو امام کا گھر ہے نور سے بھرا ہوا ہے, ہم جب دعا پڑھ لیتے ہیں تو لمبے پاؤں کرتے ہیں, میرے سے یہ برداشت نہیں ہوتا. جس کو تم سجدہ کرتے ہو اس کی طرف پاؤں کرتے ہو, کیسے اسماعیلی ہو؟ جماعت خانے کے اندر تو کیا, گھر میں بھی لمبے پاؤں کر کے بندگی عبادت مت کرو. جتنے ہمبل بن سکو, جتنے عاجز بن سکو, اس پروردگار کے سامنے عاجز بنو, حلیم بنو. ہیوملٹی عبادت کا ایک حصہ ہے. ہیوملٹی از اے پارٹ آف عبادت. اپنے دین کو ٹھیک کرو, گھروں میں عبادت کرو, خوشی سے کرو, لیکن ادب آداب سے بیٹھو. ہاں, اللہ نے ہم کو ریکلائن ہونے کے لیے اجازت دی ہے, یعنی ایسا بیٹھے ہیں اور ایسا دیوار کا ٹیکا لے کے بیٹھتے ہیں, خدا نے ریکلائن ہونے کی اجازت دی ہے. لیکن لمبے پاؤں کر کے عبادت یا دعا کرنا, اے دین دارو اپنی جان کو بچاؤ, ہے جان کو بچاؤ, کیونکہ یہ سب چیزیں ہماری عبادت کھا جاتی ہیں, ہماری بے ادبیاں ہماری عبادت کھا جاتی ہیں. تو میں اسماعیلی مذہب کے کرنل کی عبادت کی بات کرتا تھا. صبح کی عبادت ہے, انسان کی بدیوں کو آہستہ آہستہ مٹا رہی ہے. 3-4-5 برس کی عبادت سے آپ کے دل کا سکون, آپ کے دل کی خوشی, آپ کے دل کا اطمینان آپ کو اس وقت خوشی دے گا. کیسی بھی تکلیف آ جائے گی آپ کے دل کا اطمینان بگڑے گا نہیں. امام نے ہمیں یہ باتیں کہی ہیں کہ جب تم عبادت میں آگے بڑھو گے تو بڑے سے بڑی مصیبت اور مشکل بھی تمہیں ہلا نہیں سکے گی. تمہارے دماغ تمہارے خیالات خوشی اور محبت میں رہیں گے. اس مولا کے محبت رکھو, مذہب سے فائدہ اٹھاؤ. اور اس مذہب کے میں ایک دو جگہ بول چکا ہوں, جرا حضر امام کھاتا ہوئے اس میں سے تھوڑا ہم کو دیوے اس کو جرا کہتے ہیں. ظاہر بھانے یہ نہیں ہوتا, مولا اگلے منہ میں بیٹھا ہے, لیکن روحانی حالت میں مولا ادھر بیٹھا ہوا ہے. کوئی امیدوار آیا مجلس کے اندر, مکھی صاحب جھرے کی امیدواری میں دیتا ہوں. اچھا تو اس نے جھرے کی امیدواری دے کے حضرت امام کو مہمانی کی ہے, جماعت کو جھرا نہیں کھلایا. جھرا اس کی طرف سے نہیں ہے, جھرا حضرت امام کی طرف سے ہے. تو امام کھانا کھا رہا ہے, اس میں سے ایک لقمہ تم کو دے دے کہ تم کھاؤ. کیسی اچھی عظمت کی چیز ہے کہ امام کے کھانے میں سے ہم کچھ ایک لقمہ ملتا ہے. اس لیے جھرا چھوٹے سے چھوٹا ہونا چاہیے, اور جھرا وہ ہونا چاہیے کہ جو بگڑے نہ. ایسا پاس میں بہت دفعہ ایسا ہوا بڑی بڑی مجلسوں میں, اے ہم کو 200 گرام کی چاکلیٹ ملے. ابھی 200 گرام کی چاکلیٹ میں تو جوان تو بچے بہت خوش ہونے, لیکن بوڑھے لوگ پوچھ رہے ہیں مشنری صاحب کیا کرے, ہم چاکلیٹ کھا نہیں سکتے, مجھے ڈائبٹیز ہے, ایک ٹکڑا کھاؤں تو باقی سڑتی رہتی ہے. اس لیے جھولے چھوٹے ہونے چاہیے. میں یاد کرتا ہوں گرپی صدر دن ماں باپ کو, گرپی صدر دن ماں باپ نے ایک کامن اسٹینڈرڈ بنا دیا جھولے کا, گھگری ہر مجلس میں ہر جگہ چنے بوائل کر کے, جس کو ہم گھگری کہتے ہیں, کالے چنے ہیں, چنے کے دانے اٹھا لو 10-20 مٹھی بھر لو. مگر یہ جو چنے ہیں ایک تو سستی چیز ہے, اور دوسرا کہ بیسٹ چیز ہے, چنے کے اندر پروٹینز بہت ہیں. کسی آدمی کے پاؤں دکھتے ہوئے وہ 1-2 مہینے چنے کا سوپ پیا ہے, لہسن ادرک ڈال کے, اس کے پاؤں ٹھیک ہو جائیں گے. چنے آپ کو معلوم ہے گھوڑا کبھی نہیں سوتا, چنے کھاتا ہے. گھگری ہمارے گنانوں میں ہمارے پیر نے کہی ہے. تو میں یہ نہیں کہتا کہ آپ گھگری کا جوڑا دو, لیکن آپ کو ہسٹری سمجھا رہا تھا. جوڑا چھوٹا ہونا چاہیے, اور ایسا ہونا چاہیے کہ اسی لیے کھایا جا سکے. جوڑے کی بہت عزت رکھ رہے. ایک اور بات مجھے یاد آ گئی, میں نے یہ دیکھا ہے, مجھے پتہ نہیں یہاں, لیکن وینکوور میں بنتا رہا تو میں نے جماعت کا دھیان کھینچا. کچھ لوگ ایسے ہیں, ابھی دیکھو حضر امام کی امامت دے, برتھ ڈے, نوروز ایسی آتی ہیں تو بڑے بڑے جھوڑے ہوتے ہیں. تو خاص طور پہ جو بڑی عمر کے جو لوگ ہیں, سینئرز ہیں, وہ اتنے بہت جھوڑے کھا نہیں سکتے, تو وہ لوگ جھوڑے اکٹھے کر کے پلیٹ بنا کے جماعت خانے لے آتے ہیں. غلط بات ہے, یہ کبھی ایسا نہیں کرنا. جھوڑا امام نے دیا ہے تو کیا آپ واپس امام کو دے رہے ہو کہ تم واپس لے لیں؟ جھوڑا کھا جاؤ. اسی لیے میں کہتا رہتا ہوں کہ جھوڑا چھوٹا ہوگا تو کنزیوم ہو جائے. جھوڑے اکٹھے کر کے کبھی بھی مہمانی میں مت لانا, سخت بے ادبی ہے. حضر امام کی بے ادبی ہے, انسلٹ ہے. مولا نے جو دیا ہم اس کو وہی چیز واپس دے دیتے ہیں. جھوڑے کھاؤ, آرام سے کھاؤ, نان اسماعیلی کو کبھی جھوڑا نہیں دے گا. تو یہ سب وہ باتیں تھی, میں نے کوئی تیاری نہیں کی. میں اٹھا ہوں اور مولا نے مجھے جو کچھ بلوانا تھا وہ بلوایا. میں آج اپنا ٹرپ پورا کرتا ہوں. طریقہ بورڈ کا اور مکھی کانوڑیوں کا شکرانہ ادا کرتا ہوں, مجھے ادھر آنے کی توفیق ملی. میں نے آپ کے سامنے کچھ واضح کی, جو کچھ بھی کیا خوش ہوا ہوں, اور آپ کے لیے دل سے دعائیں کرتا ہوں. مولا نے کہا بھی ہے کہ ساری جماعت کے لیے, ساری دنیا کی جماعت کے لیے دعائیں مانگا کرو, لیکن انشاءاللہ میں شکاگو کا نام لے کے دعا مانگوں گا. مولا آباد رکھے, سکھی رہو, تندرست رہو, خوش رہو, غصہ نہ کرو. مولا آباد رکھے, تین دنیا کی نعمتیں دے گئے, اپنی رحمتیں دے گئے, بیماریاں بلائیں آفتیں دور کرے, آپس میں اتفاق و محبت دے گئے, ایک دوسرے کی مدد کرنے کی توفیق دے گئے, ایمان زیادہ ہو گئے, ایمان کا نور آپ کی ساری زندگی میں چھا جائے, بولا آپ کی آل اولاد کو اعلیٰ درجے کا مومن بنائے, اس زمانے کی اور اس دنیا کی بدیوں برائیوں سے بچا کے رکھے, مولانا حاضر امام آپ کی عبادت قبول کرے, آپ کی نیکیوں کو زیادہ کرے, آپ کی دعائیں قبول کرے, ظاہر و باطن دیدار ہمیشہ دے گئے, اور خاص طور پہ صبح کی عبادت کرنے کی توفیق دے, سخی بات ہے.